नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चको ठहर, दलहरू आफ्नै अडानमा रहेकाले गतिरोध हट्न सकेन।
भोलिदेखि मध्य र पश्चिमी पहाड़ी क्षेत्रको मौसममा सुधार आउने अनुमान, पूर्वी पहाड़मा भने अझै 2-3 दिन मौसम बदलिरहने।
उन्नत बिउ मल र प्रविधिका कारण विगतमा भन्दा यसपालि मुख्य बालीको उत्पादन बढ़्यो, आउँदो वर्ष मल बिउको अभाव नहुने कृषि मन्त्रालयको दावी।
मल बिउ र प्रविधि समयमा पुग्नुपर्छ भन्ने कुरामा चाहिँ हामी देशैमा लागेको हुनाले यो समस्या मलाई त आइहाल्ला जस्तो लाग्दैन।
इराकको बगदादमा आत्मघाती कार बम विस्फोट हुँदा 39 जनाको ज्यान गयो, 61 जना घाइते।
र नेपाल साफ महिला फुटबलको सेमी फाइनलबाटै बाहिरियो, भारतसँग 3-1 पराजित।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557-412-595, 98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संसदमा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिवक्ता टीकाध्वज खड्का र विष्णु बहादुर राउत लगायतले प्रदेश सभाको सहमति बिना सीमांकन हेरफेर हुन नसक्ने भन्दै दर्ता गरेको रिटमाथि सुनवाई गर्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर सर्वोच्चले गरेको हो। निवेदकले संशोधन प्रस्ताव रोक्न अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। रिटको सुनवाई गर्दै प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको इजलासबाट जारी भएको आदेशमा विधायन प्रक्रियामा रहेको विषयमा विधायिकाले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायपालिकाबाट प्रक्रिया नै रोक्ने आदेश जारी गर्नु उचित नदेखिएको उल्लेख छ। सर्वोच्चले संविधान संशोधन भएपछि भने त्यसको न्यायिक पुनरावलोकन मार्फत संवैधानिक प्रश्नको परीक्षण गर्न भनिसकिने उल्लेख गरेको छ। सर्वोच्चको आदेशपछि संविधान संशोधन विधेयक जसरी पनि अघि बढ़ाउने तयारीमा रहेको सत्तापक्ष उत्साहित भएको छ। प्रमुख प्रतिपक्षी एमाले सहितका दलले संशोधन प्रस्ताव गैर संवैधानिक भएको जिकिर गर्दै संसद अवरोध गर्दै आएका छन्।
संविधान संशोधनको विषयमा उत्पन्न राजनीतिक गतिरोधले अझै निकास पाउन सकेको छैन। आजको संसद बैठकमा संशोधन विधेयक अघि बढ़ने नबढ़ने टुंगो लाग्ने भनिए पनि यसअघि जस्तै गरी बैठक स्थगित भएको छ। संसद बैठक अघि सिंहदरबारमा बसेका 3 दलका शीर्ष नेताले आफ्नो अडान दोहोर्याउँदै सहमतिको प्रयास भइरहेको दावी गरे। थप विवरण प्रकाश ढकालबाट।
एक महिनादेखि विपक्षीले अवरोध गर्दै आएको संसदको काम कारवाही आजदेखि भिन्न रूपले अघि बढ़ने धेरैले अनुमान गरेका थिए। तर सभामुख अनुसारी घरतीलाई ठूला दलले सहमतिको प्रयास जारी रहेको जानकारी गराएपछि यस अघिकै श्रृंखला दोहोरियो। दिउँसो 1 बजे बसेको बैठक विपक्षी एमाले सहितका 9 दलले अवरोध गरे। सहमतिका लागि दबाव दिने उद्देश्य सहित दिउँसो 4 बजे अर्को बैठक बोलाइए पनि सत्ता पक्षकै शीर्ष नेताहरूले सहमतिको प्रयास भइरहेको बताएपछि सभामुखले बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि सार्नु भएको छ। संसद बस्नु अघि बसेको तीन दलको बैठक सौहार्दपूर्ण भए पनि सत्ता र विपक्षी दलले आफ्नो अड्यान दोहोर्याए। सिंहदरबारमा सत्ता पक्षीय दलहरूले प्रमुख प्रतिपक्षी एमालेलाई अवरूद्ध संसद खोल्न आग्रह गरेका थिए, तर आफूले संशोधन प्रस्ताव फिर्ता लिए सजिलै सहमति जुट्ने जवाफ दिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै शैलीले बताउनुभयो।
अडान यथावत छ, प्रस्ताव फिर्ता लिनु पर्यो। उहाँहरूले त्यति एउटा प्रस्ताव जुन दर्ता गर्नुभएको छ, दर्ता लिने बित्तिकै खुलिहाल्छ, देश निर्वाचनतिर जान्छ, राम्रो हुन्छ त्यो। त्यो जबरजस्ती भने कस्तो हुन्छ के हुन्छ त्यो हेर्नु पर्यो नि, हामीलाई थाहा छैन। त्यो रणनीति नै छैन हामीसँग, सोझो हिसाबले चाहिँ त्यो प्रस्ताव फिर्ता लिँदै सिद्धि हो।
प्रतिपक्षी एमाले सहितका दलको अवरोध छिचोलेर जानुपर्ने निष्कर्षमा पुगिसकेका कांग्रेस माओवादी भने आजको बैठकमा केही नरम रूपमा प्रस्तुत भए। मधेसी मोर्चाला अवरोधकै बीच आज संशोधन प्रस्ताव टेबल हुने आश्वासन दिएका कांग्रेस माओवादी एमालेसँगको छलफलपछि भने सहमतिकै साथ अगाडि बढ्न राजी भए। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ,
प्रमुख प्रतिपक्षसँग सहमतिको वातावरणमा नै अहिलेको राजनीतिक गतिरोधको अन्त होस् वा राजनीतिक निकास देशलाई दिन सकियोस् भन्ने ठान्न छ। हामीले यो छलफललाई जारी राख्ने निर्णय गरेका छौं। अरू प्रक्रियाको हकमा सभामुखजीले नै सदनभित्रको स्थिति हेरेर गर्ने कुरा हो, तर हामी भने प्रतिपक्षीसँग मुठभेडको कुनै पनि स्थिति सिर्जना नहोस्, सहमतिमै यो निर्णय प्रक्रिया अगाडि बढोस् भन्ने चाहन्छु।
केही दिनदेखि एमाले प्रति कड़ा रूपमा प्रस्तुत हुँदै आउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमालेलाई पन्छाएर जान आफूहरूको मनस्थिति नभएको बताउनुभयो। दलहरूको आग्रहमा आजको बैठक स्थगित गर्नुभएकी सभामुख अनुसारी घरतीले भोलि 11 बजे शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ। संविधान संशोधनको विषयमा सर्वोच्चले समेत आदेश दिइसकेकाले भोलि दलहरूको छलफलले केही निष्कर्ष निकाल्ने झिनो आशा गरिएको छ, तर सर्वोच्चको आदेशलाई समेत दलहरूले आफू अनुकूल व्याख्या गरेकाले संशोधनको विषयमा उत्पन्न गतिरोध कहिलेसम्म लम्बिन्छ यसै भन्न सकिन्न।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रमुख तीन दलबीच राजनीतिक मुद्दामा कुनै मत भिन्नता नरहेकाले सत्ताको भागबण्डा मिल्ने बित्तिकै निकास निस्कने दावी गर्नुभएको छ। रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै संयोजक भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मिलिजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुने बताउनुभयो। तीन दलबीच मुद्दामा भन्दा पनि सत्ता साझेदारीमा मनमुटाव रहेकाले समस्या समाधान नभएको उहाँको दावी थियो। भट्टराईले राजनीतिक गतिरोध अन्त्यका लागि पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पुनर्संरचना गर्ने र त्यसपछि तीनवटै तहको चुनाव गर्नुपर्ने बताउनुभयो।
भारतमा जीप दुर्घटना हुँदा बैतडीका एकै परिवारका चारजनाको ज्यान गएको छ। भारतको लोहाघाटबाट सुगरखालका लागि छुटेको जीप मणिलेक नजिकको भीरबाट खस्ता बैतडीको शर्माली गाविसका गोविन्द साउद, उनकी भाइ बुहारी गोमती देवी, भाइ वासुदेव र भतिजा आयुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा 6 जना घाइते भएका छन्। दुर्घटना हिजै भए पनि आज मात्रै जानकारी पाएको प्रहरीले जनाएको छ। यसैबीच धादिङको महादेववेशीमा ट्रक दुर्घटना हुँदा चालक मकवानपुर सामरीका राजु घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ।
देशका धेरै ठाउँको मौसम आज पनि बदली भएको छ। बिहान केही बेर मौसम खुले पनि त्यसपछि मौसम धुमिएको हो। आज पश्चिम र पूर्वी पहाड़ी जिल्लामा हल्का वर्षासँगै हिमपात समेत भएको छ। जम्मू काश्मीर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभरको पहाड़ी र हिमाली क्षेत्रको मौसम बदली भएको र चिसो बढ़ेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भोलिदेखि मध्य र पश्चिमी क्षेत्रमा मौसम खुल्ने अनुमान गरिएको छ। पूर्वमा भने पश्चिमी वायुको प्रभाव केही दिन रहने मौसमविदले बताएका छन्। हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा 3 दिन अघिदेखि हिमपात शुरू भएकाले जनजीवन प्रभावित भएको छ। रसुवा, सिन्धुपाल्चोक, दोलखा लगायत जिल्लामा उचित बसोबासको व्यवस्था नहुँदा भूकम्प प्रभावितको जनजीवन झनै कष्टकर बनेको छ।
न्याय परिषदको आजको बैठकले सर्वोच्च अदालतका लागि 2 न्यायाधीश नियुक्तिको सिफारिश गरेको छ। बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश पुरूषोत्तम भण्डारी र वीरगंज उच्च अदालतका मुख्य न्यायाधीश तेज बहादुर केसीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको न्याय परिषदका सचिव कृष्ण गिरीले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
उज्यालो क्विज। आजको प्रश्न,
फेवाताल कुन जिल्लामा पर्छ?
ए कास्की, रबी गोर्खा।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
यो हो चन्द्रागिरी
केबलकार। ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले ICD लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चको ठहर, दलहरू आफ्नै अडानमा रहेकाले गतिरोध हट्न सकेन, भोलिदेखि मध्य र पश्चिमी पहाड़ी क्षेत्रको मौसममा सुधार आउने अनुमान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। बितेका वर्षभन्दा तुलनात्मक रूपमा यो वर्ष मुख्य बाली धान, मकै, कोदो धेरै फलेको छ। उन्नत बिउ, मल, प्रविधि र पानीका कारण उत्पादनले रेकर्ड तोडेको कृषि मन्त्रालयको दावी छ। तर आगामी वर्ष यो उत्पादनलाई कायम राख्दै थप वृद्धि गर्न भने चुनौती देखिएको छ, किनभने यूरिया मल आपूर्तिकर्ता दुबईको कम्पनी कमोडिटी फर्स्ट DMCCसँग अहिलेसम्म खरिद सम्झौता हुन सकेको छैन। यस्तै किसानलाई आवश्यक मल बिउ बेलैमा पुर्याउन नसक्ने समस्या पनि कायमै छ। साथी मदन पौड्यालले आउँदो वर्ष मल बिउको अभाव हुन नदिन के भइरहेको छ भनेर कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीलाई सोध्नु भएको छ।
किसानको मागलाई यथोचित रूपमा एड्रेस गर्नको लागि हाम्रो मेकानिजमहरूलाई सुधार हामीले गरिरहेका छौँ। रासायनिक मल र प्राङ्गानिक मललाई सँगसँगै लाने किसिमले हामी अगाडि बढिरहेका छौँ। प्राङ्गानिक मलको मात्रा बढाउने साथ रासायनिक मलको मात्रा घटाउन सकिन्छ, अर्थात् चाहिँ प्राङ्गानिक खेती प्रणालीलाई हामीले चाहिँ प्रोत्साहन गऱ्यौँ भनेदेखि चाहिँ नभई नहुने ठाउँमा रासायनिक मल जान सक्छ। खास गरी चाहिँ कृषि सामग्री कम्पनी मार्फत चाहिँ जुन चाहिँ समयमा टेन्डर गर्ने र समयमा खरिद गर्ने र समयमा वितरण गर्ने प्रणालीलाई चाहिँ उच्च प्राथमिकता साथ कृषि विकास मन्त्रालयले राखेको छ। यसको अलावा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत पनि रासायनिक मलको चाहिँ व्यवस्था गर्नको लागि बजेट एलोकेसन गरिएको छ र हाम्रा काहीँ कतै कमी कमजोरीहरू छन् भने वितरण प्रणालीमा तिनीहरूलाई सुधार्नुपर्छ। यसो भयो भनेदेखि मलको हाहाकार समस्या नहोला र बिउको अपुग्तालाई पूरा गर्नको लागि निजी क्षेत्र र सहकारी क्षेत्रहरू चाहिँ र समूहहरू हाम्रा चाहिँ सक्रिय रूपमा आइरहनु भएको छ। उहाँहरूले उत्पादन गरेको बिउलाई हामीले चाहिँ गुणस्तरको लागि समयमा निरीक्षण गरिदिने र प्रमाणित गरिदिने कामहरू गर्न सकियो भनेदेखि सहज रूपमा चाहिँ हाम्रो चाहिँ गुणस्तरीय बिउहरू, उन्नत बिउहरू चाहिँ किसानहरूलाई उपलब्ध हुन सक्छ र यसको अभाव खड्किँदैन भन्ने चाहिँ मलाई लागिरहेछ।
कृषि सामग्री कम्पनीको चाहिँ यसभन्दा अगाडि जुन युरिया मलमा चाहिँ हुनुपर्ने टेन्डरमा चाहिँ अहिले अन्तर्राष्ट्रिय बजारमा भाव बढेको र ठेकेदार भागिसकेपछि समस्या आएको भनेर चाहिँ बाहिर चाहिँ आएको छ, यो चाहिँ कुरा मन्त्रालयले जानकारी छ कि छैन?
यदि एउटा टेन्डर रद्द भयो भने त्यसको विकल्प के खोजिरहेछ र कसरी गइरहेछ भन्ने कुरा चाहिँ मन्त्रालयले हेरिरहेका छ। मन्त्रालयले हेर्ने कुरा हो र मल बिउ र प्रविधि समयमा पुग्नुपर्छ भन्ने कुरामा चाहिँ हामी देशैमा लागेको हुनाले यो समस्या मलाई त आइहाल्ला जस्तो लाग्दैन। यदि समस्या आयो भने हामी समस्यासँग जुझ्नुपर्छ, समयमा मल उपलब्ध गराउनुपर्छ। यो हाम्रो जिम्मेवारी हो, यो हाम्रो कर्तव्य हो, त्यो निर्वाह गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
यो सधैँ चाहिँ बाली लगाउने बेला चैत वैशाख, त्यसपछि चाहिँ धान रोप्ने बेला असार साउन, त्यस गरी मकै गोडमेल गर्ने बेलामा चाहिँ युरिया मल अनि चाहिँ पोटास, यो चाहिँ अभाव मौजात पुगेन भनेर आइरहन्छ। तर हाम्रो मन्त्रालय र मातहतका निकाय आए पनि लागिपरेका छौँ भन्छन्। यो समन्वय चाहिँ कहाँनिर चुक्यो त?
होइन, यसलाई यसरी हेर्नुपर्छ, फाटफुट रूपमा चाहिँ जुन गुनासोहरू आइरहेछन् हामीलाई देखा परिरहेछन् यी भनेका चाहिँ समयमै काम गरेर भने झकझकाउनको लागि हो। र कृषि विकास मन्त्रालयले मलाई थाहा भएअनुसार चाहिँ दीर्घकालीन रूपमा चाहिँ मल र बिउको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर मलको हकमा त्रिवर्षको लागि चाहिँ योजना किन नबनाउने भन्ने सोचमा चाहिँ हामी अगाडि बढिरहेछौँ। त्रिवर्षीय योजनाको रूपमा हुन सक्यो भने टेन्डर प्रक्रिया पनि आगामी आर्थिक वर्षको लागि अहिले नै गर्न सकिने भयो। यो हुन सक्यो भनेदेखि दीर्घकालीन हाम्रा समस्याहरू समाधान हुँदै जान्छन् भन्ने मलाई लागेको छ।
अबको उत्पादन सिजनमा त्यसो भए मलको चाहिँ अभाव किसानले बिहोर्नु पर्दैन,
नबिहोर्नु पर्ने किसिमले तर्जुमा कृषि विकास मन्त्रालयले गर्छ, सम्बन्धित कम्पनीले गर्छ भन्नेमा म पूर्ण रूपमा आशावादी छु। हामीले बजेट एलोकेसन गरेका छौँ त्यस अनुसार, र त्यो बजेटको सदुपयोग हुनेछ र त्यस अनुसारको चाहिँ व्यवस्था सम्बन्धित तत्त्व निकायहरूले गर्नुहुनेछ भन्नेमा चाहिँ म पूर्ण विश्वस्त छु।
कुराकानीपछि अब फेरि खबरकै सिलसिला। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीगत खर्च कम्तीमा 80% हुने गरी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै वहाँले आर्थिक वर्ष शुरू हुनुभन्दा 45 दिन अघि बजेट आए पनि पहिलो चौमासिकमा पूँजीगत खर्च 5% मात्र हुनु दुःखद भएको बताउनुभयो। राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा गर्न र पूँजीगत खर्च बढ़ाउन आफूले अनुगमन शुरू गर्ने बताउँदै वहाँले मन्त्री तथा सचिवलाई पनि अनुगमन गर्न निर्देशन दिनुभयो। राष्ट्रिय गौरवका आयोजनाको ठोस स्वरूप 1 महिनाभित्र बनाएर पेश गर्न निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले ती आयोजनाको कामको गुणस्तरबारे प्राविधिक परीक्षण गर्न सम्बन्धित मन्त्री तथा सचिवलाई निर्देशन समेत दिनुभयो। बैठकमा मन्त्रीहरूले मन्त्रालयगत विकास निर्माणमा आइपरेका समस्या प्रस्तुत गर्नुभएको थियो।
मलेसिया जाने कामदारसँग माइग्राम्सका नाममा लिइएको रकम फिर्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयले अवैध रूपमा कामदारबाट अवैध रूपमा लिएको रकम फिर्ता गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो। माइग्राम्सका नाममा रकम उठाएको विषयमा मलेसिया सरकारले जिम्मेवारी नलिएपछि परराष्ट्र मन्त्रालयले कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। गएको मे 1 मलेसिया जाने कामदारले माइग्राम्स बापत $30 अर्थात झण्डै 3200 रूपियाँ बुझाउँदै आएका छन् भने रकम बुझाएपछि मात्रै स्वास्थ्य परीक्षण गरिँदै आएको छ। मलेसियाले लिइरहेको अरू शुल्क पनि हटाउनुपर्ने कामदारको मागबारे पनि उच्च तहमा छलफल भइरहेको परराष्ट्र मन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो।
हेटौडा कुलेखानी मातातीर्थ प्रसारण लाइन भोलिदेखि सञ्चालनमा आउने भएको छ। भारतबाट आयात गरिएको विद्युत काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटौडा कुलेखानी दोस्रो सिउचाटार 132 केभी क्षमताको प्रसारण लाइन चार्ज हुने बित्तिकै भारतबाट आयात गरिएको विद्युत काठमाडौँ ल्याउन सहज हुने भएको छ। आयोजना प्रमुख केदार सिलवालले मकवानपुरको चौकी टोलदेखि कुलेखानी दोस्रो जलविद्युत आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन भोलि चार्ज गरिने जानकारी दिनुभयो। मातातीर्थ सिउचाटार प्रसारण लाइन 15 दिनपछि चार्ज गरिनेछ।
जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीमा अत्यावश्यक औषधिको अभाव भएको छ। लामो समयदेखि जिल्ला स्वास्थ्य प्रमुख विहीन हुनु, केन्द्रबाट पाउने औषधिका लागि समन्वय गर्न नसक्नु र आफै खरिद गर्नुपर्ने औषधि समेत जिल्ला स्वास्थ्यले ल्याउन नसक्दा अभाव भएको हो। अहिले डोटीका जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्य चौकीहरूमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेका छन्।
सरकारले वितरण गर्ने निशुल्क औषधि धेरै ठाउँमा अभाव भएको छ। लागू औषधको कारोबार गरेको पाइएपछि दुईवटा औषधि उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि औषधिको उत्पादन र आपूर्तिमा प्रभाव परेको औषधि आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीका अनुसार औषधिका लागि सम्झौता भएपछि कम्पनी बन्द हुँदा समस्या भएको हो। काठमाडौँ उपत्यका स्वास्थ्य संस्थामा समेत सिटामोल, जीवन जल, जिंक चक्की लगायतका औषधिको अभाव देखिएको छ।
बाह्रबुने घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघको मध्यमाञ्चल र 2 नम्बर प्रदेश स्तरीय भेला सर्लाहीको लालबन्दीमा आज सकिएको छ। भेलाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै संचार माध्यमलाई पुनः आह्वान गरेको छ। घोषणा पत्रमा नियुक्ति पत्र, न्यूनतम पारिश्रमिक, समयमै पारिश्रमिक, बीमा, स्वास्थ्य उपचार लगायतका सेवा सुविधाको प्रबन्धका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्ने उल्लेख गरिएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाऊँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194,
41 07 007, 98 5 11 72 194।
हामी सबै जुटौ,
पुनर्निर्माणमा अघि बढौ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
र्यालीमा यसपालिको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा विक्रेत, नाक सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क केतुपुर भ्याली इन्स्टिच्युट, नियर केतुपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509, 9894-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। 5 भेडेटार खाना महोत्सवमा 50 लाख रूपियाँको कारोबार भएको छ। पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले पर्यटकीय स्थल भेडेटारमा पुष 16 गते शुरू भएको महोत्सवमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्री, फलफूल, पेय पदार्थ र मासुको व्यापार भएको आयोजकले जनाएको छ। महोत्सवमा भारतीय र आन्तरिक पर्यटक गरी झण्डै 30,000 अवलोकन गरेका छन्।
नवलपरासीको गैंडाकोट गैरीमा गैंडा मृत भेटिएको छ। गैंडालाई करेन्ट लगाएर मारिएको हुन सक्ने सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले बताउनुभयो। निकुञ्ज क्षेत्रभन्दा बाहिर गैंडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय नवलपरासीले गरेको उहाँले जानकारी दिनुभयो।
खोटाङमा सार्वजनिक सवारी साधनको भाड़ा घटाइएको छ। हिउँदी आम लागेसँगै दूधको सीमा अस्थायी बेली ब्रिज राखिएपछि खोटाङबाट चल्ने लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन को नयाँ भाडादर लागू गरिएको हो। खोटाङ बस व्यवसायी संघका अध्यक्ष गणेश विक्रम शाहीले नयाँ भाडादर अनुसार दिक्तेल खानी डाँडाका लागि सबैभन्दा कम 200 र ऐसेलुखर्क काठमाडौँका लागि सबैभन्दा धेरै 2200 रूपियाँ भाडा निर्धारण गरिएको जानकारी दिनुभयो। दिक्तेल काठमाडौँका लागि भने 1300 रूपियाँ तोकिएको छ।
काठमाडौँ उपत्यकामा नियम विपरीत निर्माण भएका घरको लागत लिने काम तत्कालका लागि स्थगित भएको छ। उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले त्यस सम्बन्धी आफ्नो परिषद बैठकबाट फरक फरक नियम बनाउँदै लागू गरेकाले सरकारले तत्कालका लागि निर्णयमा रोक लगाएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। नियम विपरीत निर्माण भएको र त्यसको लागत समेत नभएका उपत्यकाका धेरै घरको 1 महिनादेखि लागत संकलन भइरहेको थियो। सबैलाई मिल्ने किसिमको साझा निर्णय पारित भएपछि मात्र पुनः लागत संकलन कार्य हुने महानगरका शहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले जानकारी दिनुभयो।
कमल बजारबाट हावाबाट बिजुली निकाल्ने काम अन्तिम चरणमा पुगेको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा शुरू गरिएको आयोजनामा विद्युत भवन निर्माण र पंखा जडान भइसकेको छ भने खम्बा गाड्ने काम भइरहेको छ। यो आयोजनाबाट 31 किलोवाट क्षमताको विद्युत उत्पादन गरी कमल बजार नगरपालिकाभित्र वितरण गरिने आयोजना उपभोक्ता समितिका अध्यक्ष नृप बोहराले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
फेसबुकमा रामसुन्दर बस्नेतले लेख्नु भएको छ, सार्वजनिक स्थानमा धूमपान तथा मद्यपान गर्न कानूनले निषेध गरेको छ, तर संसदमा माननीय मन्त्रीज्यूबाट भएको लज्जित कामलाई नागरिकले के भन्ने? सानालाई ऐन, ठूलालाई चैन।
गणेश प्रसाद होजदार ट्वीट गर्नुहुन्छ, संशोधन विधेयकलाई रोक्ने आदेश अस्वीकार गरेर सर्वोच्चले निष्पक्ष न्याय गर्यो, तर संशोधनको विरोधमा उर्लेको लहरलाई सर्वोच्चले थाम्न सक्ला।
सूचना टाँसेर संसद बैठक भोलिसम्म स्थगित गरिएको खबर पढेर विष्णु धिताल फेसबुकमा प्रश्न गर्नुहुन्छ, संसदको काम यही मात्रै हो? यो केटाकेटी पाराले देश कता लाँदै हुनुहुन्छ माननीय सांसदज्यूहरू? सबैको कुर्सीमा ध्यान छ, कसले सोच्ने देशको बारेमा?
यसै विषयमा सुदीप नेपालले ट्वीट गर्नुभएको छ, जब हुन्छ राति तब बुढी ताती भने जस्तै हो नेपाली नेताहरूको पारा, अन्तिम अवस्थामा मात्रै सहमति गर्ने पुरानै चलन छ यहाँ।
ट्वीटरमै दिवस तामाङ लेख्नुहुन्छ, मैले त ठानेको थिएँ अशिक्षित मान्छेको कुरा मिल्दैन, तर यहाँ त शिक्षितकै कुरा मिलेको छैन, अनि कसरी बन्छ देश?
अनि साफ च्याम्पियनशीपमा नेपाली महिला फुटबल टोली भारतसँग पराजित भएको समाचार बारे बीपीएस पौडेल फेसबुकमा सहानुभूति दिनुहुन्छ, कोशिश गर्दा गर्दै पराजित हुन पुग्यो, खेलाड़ीले देशका लागि पसिना बगाएकै हुन्, यसपटक नतिजा आफ्नो पक्षमा नआए पनि आगामी दिनमा थप मेहनत गरे हाम्रो जित निश्चित छ। हरेश खानु हुँदैन।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेबे र उजेर कार्की। अब विदेशका खबर। अमेरिकामा रहेका 35 जना रूसी कूटनीतिज्ञले अमेरिका छाडेका छन्। नयाँ वर्ष 2017 को पहिलो दिन अमेरिकाको राजधानी वाशिङटन डीसी पुगेको रसियन एयरलाइन्सको विमान मार्फत उनीहरू स्वदेश फर्किएका हुन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतीय चुनावमा रूसले ह्याक गरेको आरोप लगाउँदै अमेरिकामा रहेका 35 जना रूसी कूटनीतिज्ञलाई 72 घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिनुभएको थियो। रसियन दूतावासले बताए अनुसार 35 जना कूटनीतिज्ञहरू आफ्ना परिवारसहित अमेरिका छाडेका छन्। यससँगै रूस र अमेरिकाको सम्बन्ध थप चिसिने सम्भावना बढ़ेको छ। अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल शुरू भएपछि रूससँग सम्बन्ध राम्रो हुने बताउँदै आउनु भएको छ।
इराकको राजधानी बगदादमा आत्मघाती कार बम विस्फोट हुँदा 39 जनाको ज्यान गएको छ, 61 जना घाइते भएका छन्। सिया मुसलमानको बाहुल्यता रहेको पूर्वी सदर शहरमा विस्फोट गराइएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आतंकवादी संगठन इस्लामिक स्टेट आईएसले सिया धर्मावलम्बीको भेलालाई मध्यनजर गरी विस्फोट गराएको दावी गरेको छ। यसअघि शनिबार भएको विस्फोटमा 28 जनाको ज्यान गएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल चौथो साफ च्याम्पियनशीप महिला फुटबलको सेमी फाइनलबाटै बाहिरिएको छ। भारतको सिलगढ़ीमा रहेको कञ्चनजंघा स्टेडियममा भएको सेमी फाइनलमा भारतसँग 3-1 पराजित भएको हो। अघिल्लो तीनवटै संस्करणका फाइनलमा भारतसँग हारेको नेपालले यसपटक भने सेमी फाइनलमै भारतसँग हार बिहोरेको हो। नेपाल पहिलो हाफमा 1-0 पछि परेको थियो भने भारतले दोस्रो हाफमा थप 2 गोल गरेको थियो। नेपालका लागि एकमात्र गोल पित्रा भण्डारीले 75 मिनटमा पेनाल्टी मार्फत गरेकी थिइन्।
इलेभेन एरोज क्लब सुनसरी पाँच थरको फिदिममा चलिरहेको 8 फाल्गुनन्द गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। पहिलो चरणको अन्तिम खेलमा आज हिमालयन शेर्पा क्लब काठमाण्डुलाई 3-0 हराउँदै इलेभेन एरोज क्लब प्रतियोगिताको अन्तिम चारमा पुगेको हो। उसका लागि सामसिंहले 2 र पीटरले 1 गोल गरे। प्रतियोगितामा सहभागी 10 टीम मध्ये 2 टीम सिधै सेमी फाइनलमा जाने नियम अनुसार इलेभेन एरोज सेमी फाइनल पुगेको हो। भोलि हुने क्वार्टर फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र फेन्स क्लब बीआरसी भूटान बीच प्रतिस्पर्धा हुनेछ।
यसैबीच संकटा क्लब हेटौडामा चलिरहेको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। आज भएको खेलमा भूटानको ड्युक स्टार क्लबलाई 1-0 हराउँदै संकटा अन्तिम 8 पुगेको हो। प्रतियोगितामा भोलि पोखराको सहची
नेत्रालय काकरभिट्टा गोल्ड कपमा आज रूपन्देही 11 विजयी भएको छ। काकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगितामा आज रूपन्देही 11 भूटानको बीआरसी क्लबलाई 3-1 हराएको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चको ठहर, दलहरू आफ्नै अडानमा रहेकाले गतिरोध हट्न सकेन।
भोलिदेखि मध्य र पश्चिमी पहाड़ी क्षेत्रको मौसममा सुधार आउने अनुमान, पूर्वी पहाड़मा भने अझै 2-3 दिन मौसम बदलिरहने।
उन्नत बिउ मल र प्रविधिका कारण विगतमा भन्दा यसपालि मुख्य बालीको उत्पादन बढ़्यो, आउँदो वर्ष मल बिउको अभाव हुन नदिने कृषि मन्त्रालयको दावी।
इराकको बगदादमा आत्मघाती कार बम विस्फोट हुँदा 39 जनाको ज्यान गयो, 61 जना घाइते।
र नेपाल साफ महिला फुटबलको सेमी फाइनलबाटै बाहिरियो, भारतसित 3-1 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।